오늘 전하 프로부 예수나 비아로 프로부 예수 라이 걸어와 들만 어쩌니 전하 사라 불러 볼까 바삐 하루날 예수 맞춰 차 예수 함로 나기 산삶아에 함로 왔말라이 안티빈거리 예수 함로 나기 산삶아에 함로 왔말라이 안티빈거리 부스마 보다
अनि उहाँलाई प्रशंसा हामी चढाउँ है यो परमेश्वरले भन्नुहुन्छ है तिम्रो परमेश्वरले बिर्सेको छैन तिम्रो भुलेको छैन तिमीलाई तिम्रो परमेश्वरले बिर्सेको छैन तिम्रो कुरा भुलेको छैन Thank you.
यो गीत कसैको लागि हुनसक्छ आज है परमेश्वरले कोही बेला हाम्रो हामी शङ्का गर्छौँ कि परमेश्वरले हामीलाई याद गर्नुहुन्छ कि हुँदैन उहाँले हामीलाई प्रेम गर्नुहुन्छ कि हुँदैन तर यो सबै झुट हामीले साँच्ची नै विश्वास गर्नु पर्दैन किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ है र यो गीतले भन्दैछ कि उहाँले हामीलाई बिर्सनु भएको छैन अनि हामीले कोही बेला हामी परमेश्वर हामी कति माग्छौँ तपाईँलाई है तर परमेश्वरले भन्नुहुन्छ माग वचनले भन्छ माग अनि तिमीले पाउनेछौ त्यस कारण हामी है हाम्रो हामी हाम्रो हृदयको प्रार्थनाहरू हामी उहाँलाई चढाउँ हामी मागौँ उहाँलाई किन उहाँले दिनुहुन्छ
तिम्रो परमेश्वरले बिर्सेको छैन तिम्रो
किनभने हामी उहाँको इङ्ग्लिसमा भनेको जस्तै एप्पल अफ हिज आई है एउटा बाजी बोजूले आफ्नो नातिलाई कसरी हेर्छ है त्यो प्रेम है उहाँको प्रेम हामीले उहाँले हामीले त्यसरी प्रेम गर्नुहुन्छ यस कारणले उहाँले भन्नुहुन्छ तिम्रो हृदयमा भएको दुःख होस् या सुख होस् जस्तै छौ तिमी त्यस्तै तिमी आऊ अनि म तिमीलाई ग्रहण गर्छु म तिमीलाई एक्सेप्ट गर्छु हालेलुया प्रभु तपाईँ कति असल परमेश्वर हुनुहुन्छ तपाईँको वचनले भन्नुहुन्छ साँच्ची नै हृदयमा ढकढक आउँदैछ भने प्रभु साँच्ची नै तपाईँले भन्नुहुन्छ हाम्रो हृदयमा तपाईँ ढकढक आउनुहुन्छ अनि हामीले त्यो हृदयलाई खोल्यो भने तपाईँ आउनुहुन्छ बास गर्नुहुन्छ अनि कोही बेला हामीले बिर्सिन्छ प्रभु कि तपाईँ कति प्रेमिलो हुनुहुन्छ कति असल हुनुहुन्छ तपाईँको आत्माले प्रभु साँच्ची नै हामीलाई भर्नुहोस् प्रभु आजको दिन
शक्तिले प्रभु भन्छ मेरो आत्माले बलले न शक्तिले प्रभु भन्छ मेरो आत्माले यो पहाड हटिनेछ यो पहाड हटिनेछ यो पहाड प्रभु भन्छ मेरो आत्मा
आज नै हामी उहाँको आत्माले है न बलले न शक्तिले न संसारको कुनै शक्तिले तर उहाँको आत्माले र हाम्रो हृदयमा कुनै प्रकारको अहिले कुनै कुरो छ है पहाड छ कुनै आँधी छ कुनै पीडा छ जे पनि छ है उहाँको आत्माले हटाउन सक्नुहुन्छ र हामी यो गीत गाउँदाखेरि हामी विश्वास गरौँ है
यो आँधी तानिने छ यो आँधी तानिने छ
सुसमाचार एकदेखि अठार पद एक अध्यायको एकदेखि अठार पदमा येशु प्रभुको बारेमा जुन डिक्लेयर गर्छन् वास्तवमा युहन्ना प्रेरित युहन्नाले युहन्नाको सुसमाचारमा येशु को हुनुहुन्छ भनेर प्रशस्त कुराहरू घोषणा गरेका छन् बाँडेका छन् अथवा वर्णन गरेका छन् अनि वास्तवमा पहिलो युहन्नामा हेऱ्यो भनेदेखि एक अध्यायमा नै त्यो सन्देश जो चाहिँ परमेश्वर पिता र येशु प्रभुको सम्बन्ध सङ्गतिमा आउने सन्देश जसले चाहिँ हाम्रो आनन्दपूर्ण हुन्छ भनेर अनि त्यहाँनिर पनि उनले एउटा गवाही एउटा साक्षी दिन्छन् जसलाई हामीले सुनेको अनि देखेको भेटेको छोएको अनुभव गरेको भनेर त्यसरी प्रमाणित गरेका छन् अनि वास्तवमा युहन्नाको सुसमाचार लेख्नुको उद्देश्य युहन्नाले युहन्ना 20:30-31 हामी गएको हप्तामा पढेको थियौँ तपाईँलाई म एकचोटि पढ्न चाहन्छु त्यो पनि आज पनि येशूले अरू धेरै चिन्हहरू चेलाहरूको सामुन्ने गर्नुभयो जुन चाहिँ यस पुस्तकमा लेखिएका छैनन् तर यी लेखिएका छन् कि उनीहरूले येशु परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भन्ने विश्वास तिमीहरूले येशु परमेश्वरको पुत्र ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर र परमेश्वर विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस् त्यस कारणले यो चाहिँ एकदमै युहन्नाको यो सुसमाचार लेख्नु अथवा पवित्र आत्माले चाहिँ युहन्नाद्वारा यी कुराहरू लेखिएको हो त्यसैले एकदमै युहन्नाको एक अध्यायको सुरुकै खण्डमा जो परिचयको खण्डमा नै प्रेरित युहन्नाले येशु प्रभुको बारेमा प्रशस्त कुराहरू भनेका छन् अनि त्यही विषयलाई सुरु गरेर हामी हेर्नेछौँ युहन्नाले वास्तवमा त्यो येशु को हुनुहुन्छ भन्ने कुराको बारेमा योहन्ना एक अध्यायको एकदेखि अठारसम्म थुप्रै कुराहरू, अनि तपाईँलाई म छोटकरीमा एक दुईवटा पोइन्टहरू दिन चाहन्छु। अनि योहन्नाले योहन्ना एक अध्यायको सुरुमा नै येशु को हुनुहुन्छ भनेर उनको आफ्नो गवाईको साथमा धेरै प्रमाणहरूसहित अनि यहाँ वर्णन गरेका छन्। अनि हामी सुरुमा चाहिँ एक अध्यायको एकदेखि पाँचसम्म हामी पढ्नेछौँ, अनि त्यसपछि बाँकी कुरा हामी हेर्नेछौँ। होपफुल्ली मैले यो देखिन्छ देखिन्छ ओके तपाईँलाई मैले सो आजको विषयहरू चाहिँ यो विशेष गरिकन यो तिनवटा के अरे यो योहन्नाको सुसमाचार एक अध्यायको एकदेखि अठारसम्म नै यो तिनवटा विषय तिनवटा थिम भन्छ प्रेरित योहन्नाले लेखेका छन्। अनि यस यो थिमको बारेमा छोटकरीमा हामी हेर्ने प्रयास गर्छौँ आज। अनि पहिलो थिम चाहिँ येशु ख्रीष्ट स्वयं परमेश्वर हुनुहुन्छ, यो कुरा चाहिँ उनले एकदमै घोषणा गरेर लेखेका छन्। दोस्रो चाहिँ येशु मानिसको रूपमा आउनुभयो, येशु मानिस बन्नुभएको थियो, मानिस हुनुभएको थियो, त्यसको बारेमा। तेस्रो चाहिँ एकदमै यो तिनटै कुरा महत्त्वपूर्ण विषय, येशु हाम्रो मुक्तिदाता, अनि अङ्ग्रेजीमा भन्दाखेरि चाहिँ हि इज द अथर अफ आवर स्याल्भेसन भन्छ, हाम्रो मुक्तिदाता चाहिँ येशु हुनुहुन्छ। येशु परमेश्वर नै हुनुहुन्छ, येशु मानिस बन्नु भएको थियो, अनि येशु हाम्रो मुक्तिदाता हुनुहुन्छ। यो तिनवटा थिमको विषयमा हामी हेर्नेछौँ छोटकरीमा। तर तपाईँलाई मैले अहिले चाहिँ योहन्नाको सुसमाचार एक अध्यायको एकदेखि पाँच पदसम्म म पढ्न चाहन्छु। सृष्टि हुनुभन्दा अघि नै वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन परमेश्वर नै हुनुहुन्थ्यो। उहाँ सृष्टि हुनुभन्दा अघि परमेश्वरसँगै हुनुहुन्थ्यो। यहाँनिर अर्को अनुवाद भएको हुनाले तपाईँले सृष्टि हुनुभन्दा अघि भन्ने पाउनुहुन्छ। आदिमा वचन भन्ने शब्द खास हामी बानी परेको, अथवा सुरुमा वचन हुनुहुन्थ्यो त्यो हामीले बानी परेको। त्यसकारण यो योहन्ना एक अध्यायको तीन पदमा यसरी लेखेको छ, वचनद्वारा नै परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो, सृष्टि भएका कुनै थोक पनि उहाँ बिना बनिएन। अनि चार र पाँच पद चाहिँ उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो, अनि त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। त्यस कारणले यो पाँचवटा पदमा धेरै कुराहरू येशु प्रभुले भन्नुहुन्छ, के अरे येशु प्रभुको बारेमा धेरै कुराहरू प्रमाणित रूपमा प्रेरित युहन्नाले वर्णन गरेको हामी पाउँदछौँ। अनि यो पाँचवटा पदहरूमा विशेष गरिकन तिनवटा विषयको घोषणा जुन चाहिँ हामीले भर्खरै हेरिराखेका थियौँ, तिनवटा थिम भन्छ, तिनवटा थिम चाहिँ हामी देख्दछौँ। अनि पहिलो चाहिँ वास्तवमा येशु प्रभु चाहिँ परमेश्वर नै हुनुहुन्छ। अनि यो थिमहरू चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ, यो सत्यता छ येशु प्रभुको बारेमा अथवा परमेश्वरको बारेमा कुरा गर्दाखेरि। सो पहिलो महत्त्वपूर्ण कुरा चाहिँ येशु ख्रिस्ट आफै परमेश्वर हुनुहुन्छ, होइन? त्यो चाहिँ हामीले वास्तवमा एकको एक पदमा नै देख्छौँ। फेरि बुझौँ कि येशुले के अरे यहाँ प्रेरित युहन्नाले भन्दछन् येशु प्रभु साँच्ची नै आफै परमेश्वर नै हुनुहुन्छ। यो कुरा चाहिँ महत्त्वपूर्ण छ। यी पाँच पदहरूमा प्रष्ट यी कुराहरू हामीले देख्दछौँ कि येशु चाहिँ परमेश्वर हुनुहुन्छ। सो एक पदमा युहन्ना भन्छन् आदिमा वचन हुनुहुन्थ्यो। अनि वास्तवमा हामीलाई थाहा छ नयाँ नियममा चाहिँ सुरुमा चाहिँ ग्रिक भाषामा लेखिएको थियो, नयाँ नियम ग्रिक भाषामा लेखिएको थियो। अनि त्यो ग्रिक भाषामा त्यो वचन चाहिँ लोगोस भनेर भनिन्छ, आदिमा वचन हुनुहुन्थ्यो र वचन चाहिँ परमेश्वरसँगै हुनुहुन्थ्यो। अनि लोगोस भनेको चाहिँ वचनलाई चाहिँ लोगोस। अनि यहाँ लोगोस को हुनुहुन्छ भन्दाखेरि हामीले युहन्ना एकको चौधमा हेऱ्यौँ भने, एक अध्यायको चौधमा हेऱ्यो भनेदेखि लोगस यो उहाँ चाहिँ येशु प्रभुको बारेमा हामी त्यहाँ पाउँदछौँ 14 र 17 खास हेऱ्यो भनेदेखि 14 यस्तो छ, अनि वचन देहधारी हुनुभयो, त्यो लोगस देहधारी हुनुभयो, शरीरको रूपमा शरीरको रूप लिएर संसारमा आउनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। अनि 17 पदमा चाहिँ किनभने व्यवस्था मसदर दियो, ए यो 16 पद, उहाँको अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाउँदछौँ। अनि 17 पद पनि किनभने व्यवस्था मोसाबाट दियो, अनुग्रह र सत्यता चाहिँ येशु ख्रिस्टद्वारा आए। त्यसकारणले हामी यहाँ देख्दछौँ लोगस चाहिँ येशु प्रभु नै हुनुहुन्थ्यो, त्यसैले उहाँ चाहिँ परमेश्वर नै हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ हामीले यहाँ प्रष्ट देख्दछौँ। अनि यहाँनिर एउटा प्रश्न आउँछ, युहन्नाले येशु ख्रिस्टलाई लोगस किन भने त? यो विषय महत्त्वपूर्ण कुरा हो, होइन? कतिचोटि हामीले यो वचन, यो वचनको मतलब अब तपाईँसँग मैले जुन समय आज लिन चाहन्छु यसलाई सबै कुरालाई मैले कन्सेप्ट वर्णन गर्न त भ्याइँदिनँ, तैपनि हामी सरसर्ती हेर्छौँ। वास्तवमा ग्रिक शब्दको बुझाइ त्यतिखेरका ग्रिक मानिसहरूको बिचमा, ग्रिकको समझमा अथवा उनीहरूको विचारमा यो लोगस भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण, उनीहरूले विचार गर्थे, जब लोगस भन्ने वचन भन्ने कुरा आउँदछ उनीहरूले विचार गर्थे कि लोगस चाहिँ एउटा महान शक्तिशाली सृष्टिकर्ता परमेश्वर भन्ने चाहिँ उनीहरूको दिमागमा त्यो थियो, उनीहरूको विचारमा थियो। त्यसैले यहाँनिर येशु प्रभु चाहिँ महान शक्तिशाली परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भन्न खोजिएको कुरा चाहिँ लोगस भन्ने शब्दले देखाउँछ। ग्रिकको समाजमा चाहिँ त्यो विचार थियो, होइन? त्यसकारणले सारा ब्रह्माण्ड सृष्टि गर्नुहुने महान परमेश्वर भन्ने कन्सेप्ट चाहिँ ग्रिकहरूको विचारमा थियो लोगस भन्ने बित्तिकै। त्यसकारणले यहाँनिर वचन भन्ने शब्द जुन प्रेरित युहन्नाले पवित्र आत्माको अगुवाईमा लेखेका छन् त्यसको चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका छ कि मानिसहरूले येशु प्रभुको बारेमा बुझ्दाखेरि चाहिँ उहाँ साँच्ची नै महान सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भन्ने कुरा मानिसहरूले बुझ्न सकुन् भन्ने यहाँनिर हामी देख्दछौँ। अनि हामी आज युहन्ना 1:1-5 युहन्नाले येशूलाई लोगस भनेर परिचय दिन्छन्। येशू चाहिँ लोगस अथवा वचन जो आदिमा हुनुहुन्थ्यो, जो परमेश्वरसँग हुनुहुन्थ्यो, जो परमेश्वर आफै हुनुहुन्थ्यो, यी कुराहरू हामी यहाँ देख्दछौँ। यी 5 पदमा युहन्नाले 7 तथ्य सत्य कुराहरू यहाँ भनेको हामी देख्दछौँ। अनि त्यो 7 तथ्य सत्यहरू चाहिँ म यहाँ तपाईँलाई भन्न प्रयास गर्छु। यो 7 तथ्यहरू येशू प्रभुको बारेमा, अनि यो प्रमाणित रूपमा प्रेरित युहन्नाले वास्तवमा येशू प्रभु को हुनुहुन्थ्यो भनेर यसरी वर्णन गरेका छन्। अनि पहिलो कुरा चाहिँ युहन्ना लेख्दछन् येशू लोगस सुरुमै हुनुहुन्थ्यो। वास्तवमा येशू या सुरुमा भन्ने चाहिँ उत्पत्ति 1:1 सुरु अथवा आदि भनेको चाहिँ कुनै पनि कुरा सृष्टि हुनुभन्दा अगाडि अथवा समय सुरु हुनुभन्दा अगाडि, त्यही कुरा मात्रै हामीलाई थाहा छ, होइन? त्योभन्दा बढी हामी बुझ्न सक्दैनौँ। हामीलाई परमेश्वरले प्रकट गरेको कुराहरूबाट मात्रै परमेश्वरको बारेमा हामीलाई थाहा छ, त्योभन्दा बढी बुझ्ने हाम्रो कुनै पनि क्षमता छैन। तर सुरुमा आदिमा भन्ने कुरा चाहिँ समय सुरुभन्दा पनि अगाडि येशू प्रभु हुनुहुन्थ्यो भन्ने, लोगस परमेश्वरसँग हुनुहुन्थ्यो र उहाँ नै परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अनि उत्पत्ति 1:1 मानिस जो मानिसको सृष्टि हुनुभन्दा अगाडि उत्पत्ति 1:1 के भनेको छ, परमेश्वरले स्वर्ग र पृथ्वी, परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो त्यहाँनिर आदिमा सुरुमा, त्यो सृष्टि हुनुभन्दा अगाडि नै येशू प्रभु हुनुहुन्थ्यो। वास्तवमा येशू प्रभु हुनु नभएको चाहिँ कुनै समय नै थिएन। त्यो यहाँनिर हामीले 1:1 आदिमा वचन हुनुहुन्थ्यो अथवा लोगस हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो, यो जुन चाहिँ कुरा येशू प्रभुको बारेमा भनिएको छ, एक प्रकारले यो अङ्ग्रेजी शब्द अमेजिङ भन्छ, नेपालीमा एकदमै अचम्मको कुरा भन्छ, यति महान कुरा हो जो चाहिँ हाम्रो समझले पनि भ्याउँदैन, होइन? त्यस कारणले येशु प्रभुको बारेमा कुनै पनि कुरा बन्नु अघि संसारको सृष्टि हुनु अघि येशु त्यहाँ हुनुहुन्थ्यो अथवा उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो लोगस अथवा उहाँ परमेश्वर हुनुहुन्थ्यो पहिलो कुरा चाहिँ हामीले येशु लोगस हुनुहुन्थ्यो सुरुमै भनेर हेऱ्यौँ दोस्रो कुरा चाहिँ येशु परमेश्वरसँग हुनुहुन्थ्यो दोस्रो कुरा हामी हेर्छौँ त्यो पनि दुई पदमा छ दुई पदमा चाहिँ के छ भनेदेखि यहाँ उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो भनेर लेखिएको छ येशु प्रभु अथवा लोगस चाहिँ परमेश्वरसँग हुनुहुन्थ्यो मतलब येशु सुरुमा नै परमेश्वर समय सुरुभन्दा अगाडि नै सुरु हुनुभन्दा अगाडि नै परमेश्वरसँग हुनुहुन्थ्यो उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो वास्तवमा येशु परमेश्वरसँग नहुनु भएको कुनै समय नै छैन कुनै पनि समय नै थिएन समयको सुरुभन्दा अगाडि नै उहाँ अनन्त परमेश्वर अल्फा र ओमेगा भनेर येशु प्रभुले भन्नुहुन्छ होइन त्यो चाहिँ दोस्रो कुरा हामी हेर्दछौँ अनि यहाँ तेस्रो कुरा चाहिँ येशु परमेश्वरसँग हुनुहुन्थ्यो दोस्रो कुरा भयो तेस्रो कुरा चाहिँ एकको एकमा नै येशु आफै परमेश्वर हुनुहुन्थ्यो त्यो कुरो हामी देख्दछौँ यहाँ आदिमा वचन हुनुहुन्थ्यो वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो त्यो वचन चाहिँ येशु प्रभु लोगस उहाँ चाहिँ परमेश्वर आफै हुनुहुन्थ्यो उहाँ पुरै परमेश्वर हुनुहुन्थ्यो त्यसैले यो एकदमै महत्त्वपूर्ण कुरा थियो कि येशु प्रभु पुरा परमेश्वर हुनुहुन्थ्यो किनभने उहाँले पिता देखाइदिनुहोस् भनेर भन्दाखेरि योहन्नाको सुसमाचार 13 अध्यायमा पिता देखाइदिए हामीलाई पुग्छ भन्दाखेरि उहाँले के भन्नुहुन्छ भनेदेखि तिमीले मलाई देखिसकेको छौ तिमी किन भन्दछौ पिता देखाइदिनु किनभने पिता र म एकै हो त्यसैले हाम्रो लागि यो एउटा रहस्य हो हामी त्रिएक परमेश्वर भनेर परमेश्वरको बारेमा सिक्छौँ परमेश्वरको वचनबाट तर परमेश्वर तिनवटा त होइन एउटै परमेश्वर हुनुहुन्थ्यो त्यस कारण येशु प्रभु परमेश्वरबाट अलग त कहिले हुनुहुन्थेन तर पनि उहाँ चाहिँ येशु प्रभु चाहिँ परमेश्वरको पुत्र परमेश्वर जो पुरा परमेश्वर हुनुहुन्छ अनि जुन चाहिँ हाम्रो लागि बुझ्न धेरै गाह्रो छ होइन उहाँ पूर्ण परमेश्वर हुनुहुन्थ्यो अनि यो कुरा चाहिँ युहन्नाले यहाँ घोषणा गर्दछन् यहाँ उल्लेख गर्दछन् येशु प्रभुको बारेमा येशु सुरुमा परमेश्वरसँग भएको मात्र होइन उहाँ आफै परमेश्वर हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ हामीले यहाँ देख्दछौँ वास्तवमा एकको 14 तेस्रो कुरा एकको 14 एकको 14 चाहिँ येशु चाहिँ मानिसबाट जन्म लिनुभयो त्यो कुरा हामी देख्छौँ युहानले प्रकट गरेका छन् येशु ख्रिस्ट पुत्र परमेश्वर हुनुहुन्छ भनेर हामी 14 देख्दछौँ 14 के लेखेको छ हामी वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो हामीले उहाँको महिमा देख्यौँ जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो भनेको मतलब येशु प्रभु जस्तो हुनुहुन्थ्यो पुरा पिता जस्तै हुनुहुन्थ्यो उहाँमा किनभने यो त्रिएकतामा सबभन्दा मुख्य कुरा चाहिँ के छ भनेदेखि उहाँको एउटै उहाँको स्वरूपमा उहाँको स्वभावमा नेचर भन्छ एउटै हुनुहुन्थ्यो तैपनि तिनवटा व्यक्तित्व भनेर हामी बाइबलमा सिक्छौँ अनि त्यो तपाईँ र मेरो दिमागको लागि त्यति बुझ्न सकिने कुरा चाहिँ होइन यो एकदमै गहिरो कुरा हो सो येशु र परमेश्वर पिता परमेश्वर पुत्र पनि परमेश्वर हुनुहुन्छ तर उहाँ एउटै परमेश्वर हुनुहुन्छ त्यो कुरो हामी बाइबलमा सिक्छौँ यहाँ पुत्र भन्ने कुराले चाहिँ यो कुरालाई जनाउँदछ कि उहाँ चाहिँ पिताकै स्वभाव अथवा परमेश्वरकै स्वभाव एउटै नेचरको हुनुहुन्थ्यो अनि यहाँनिर कतिचोटि येशु प्रभुको बारेमा धेरै हामीले त जानेका छौँ यो त्रिएक परमेश्वर र येशु प्रभु वास्तवमा परमेश्वर हुनुहुन्थ्यो अनि अचम्म प्रकारले मानिसमा जन्म लिनुभयो त्यो सबै कुरा हामीलाई थाहा छ तर कति धेरै मानिसहरूले येशु प्रभुलाई मानिस हुनुहुन्थ्यो र यो झुट्टा खालको शिक्षा पनि दिने गर्छन् येशु चाहिँ मानिसकै रूपमा जन्मिनुभयो पछि गएर चाहिँ उहाँ परमेश्वर बन्नुभयो त्यसैले उहाँ पुरा परमेश्वर हुनुहुन्थेन यो धेरै किसिमको कुराहरू येशु ख्रिस्टको बारेमा मान्छेहरूले फैलाउँछन् तर परमेश्वरको वचनमा क्लियर के कुरा छ भने वास्तवमा येशु प्रभु पुत्र परमेश्वर हुनुहुन्थ्यो तर उहाँ पहिला नै पुत्र हुनुहुन्थ्यो तर परमेश्वर नै हुनुहुन्थ्यो तिनवटा व्यक्तित्व होइन तर एउटै परमेश्वर हुनुहुन्थ्यो अनि उहाँ मानिस भएर जन्मनु भयो र पछि गएर परमेश्वर भयो भन्ने जो मान्छेहरूको विचार छ त्यो विचार बाइबलले प्रष्ट रूपमा इन्कार गरेको छ. वास्तवमा हामी यहाँ सिक्छौँ येशु सुरुबाट नै पुरा परमेश्वर हुनुहुन्थ्यो अनि उहाँ परमेश्वरसँगै हुनुहुन्थ्यो. मैले अघि सुरुमै भने उहाँ नभएको परमेश्वरसँग नभएको कुनै समय नै थिएन. पिता र पुत्र परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ अनि एकको एक पदबाट मात्र पनि हामी त्रिएक वास्तवमा युहन्नाको सुसमाचार एक अध्यायको एक पदबाट मात्र पनि त्रिएक परमेश्वरको केही सङ्केत किनभने यहाँनिर वचन अनि परमेश्वर अनि पिताको कुराहरू यहाँ उल्लेख गरिएको छ अनि वास्तवमा त्रिएक परमेश्वरको बारेमा कुरा गर्दाखेरि उहाँ तिनवटा व्यक्तित्व तर एउटै परमेश्वर हुनुहुन्छ भनेर हामी परमेश्वर त्रिएक परमेश्वरको बारेमा सिक्दछौँ अनि उहाँको एकताको बारेमा कुरा गर्दाखेरि उहाँ चाहिँ एकदम एकतामा हुनुहुन्छ एउटै परमेश्वर हुनुहुन्छ किनभने परमेश्वर पिताको जे इच्छा हो तिनटै व्यक्तित्व परमेश्वर पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्माले पिताको जे कुरा छ त्यही गर्नुहुन्थ्यो त्योभन्दा दाहिने बायाँ केही पनि हुन्थेन. यहाँ मतलब पिता र पुत्र फरक व्यक्तित्व तर उहाँको एउटै अस्तित्व जो परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ. वास्तवमा युहन्नाले युहन्नाको सुसमाचार 14:15-16 अर्को एउटा तेस्रो व्यक्ति त्रिएक परमेश्वरको जो पवित्र आत्माको बारेमा त्यहाँ बताएका छन् अनि त्यहाँ पवित्र आत्माको बारेमा वास्तवमा भन्नु हो भनेदेखि जबदेखि येशु प्रभु संसारबाट फेरि स्वर्ग जानुभयो पेन्तिकोसको दिनमा परमेश्वरले पवित्र आत्मा पठाउनु भयो जो तेस्रो व्यक्ति हुनुहुन्छ त्रिएक परमेश्वरको. उहाँ पनि परमेश्वरको आत्मा हुनुहुन्छ येशुको आत्मा हुनुहुन्छ उहाँ परमेश्वरै हुनुहुन्छ तर हाम्रो बिचमा येशुलाई प्रकट गर्ने र येशुको जीवनअनुसार जिउने शक्ति दिनलाई अथवा सहायता गर्नलाई येशु परमेश्वरको पवित्र आत्मा हाम्रो बिचमा आज पनि हुनुहुन्छ. वास्तवमा मण्डलीमा परमेश्वर प्रकट गर्ने काम विश्वासीहरूद्वारा पवित्र आत्माले गर्नुहुन्छ अनि मण्डलीको शिर चाहिँ येशु प्रभु हुनुहुन्छ भनेदेखि त्यसको शरीर चाहिँ विश्वासीहरू जो पवित्र आत्माद्वारा एकअर्कामा सम्बन्धमा आएका हुन्छन् परमेश्वरको अनि हामी हरेक व्यक्ति जो परमेश्वरको आत्माबाट जोडिएका हुन्छौँ हामीमा पवित्र आत्माद्वारा येशुको शरीरको काम हामी गर्ने भएका हुन्छौँ. त्यसकारणले अर्को कुरा चाहिँ पवित्र आत्मा अनि परमेश्वरले आफ्नै बारेमा प्रकट गर्नुभएको महान सत्यता चाहिँ यो त्रिएक परमेश्वर अथवा परमेश्वरको बारेमा अथवा येशु प्रभुको बारेमा जति पनि कुरा हामी जान्दछौँ परमेश्वर आफैले यी कुराहरू प्रकट गर्नुभएको छ जुन चाहिँ हामीलाई परमेश्वरको अस्तित्व र परमेश्वरले के गर्दै हुनुहुन्छ उहाँ कस्तो हुनुहुन्छ भन्ने कुरा बुझ्नलाई सजिलो हुन्छ अनि हामीलाई उद्धारमा उहाँले डोराउनुहुन्छ. उहाँ एउटै परमेश्वर तर त्रिएक हुनुहुन्छ. हामीले त्यसको बारेमा अलिकति विचार गऱ्यौँ. एउटै परमेश्वरमा तीन व्यक्तित्व होइन अनि वास्तवमा परमेश्वरलाई यो त्रिएक परमेश्वरलाई बुझाउने धेरैवटा उदाहरणहरू हामी दिने गर्छौँ अनि कहिलेकाहीँ अन्डाको उदाहरण दिन्छन् सेल भित्रको सेतो भाग त्यसपछि पहेँलो भाग कसैले पानीको उदाहरण दिन्छन् तरल हुँदाखेरि बाफ हुँदाखेरि अथवा आइस हुँदाखेरि तर ती सबै कुरा चाहिँ भौतिक कुरा के पनि त्यसले कतै पनि परमेश्वरको त्रिएकत्वको वास्तवमा उदाहरण दिन सक्दैन त्यो हाम्रो लागि एउटा रहस्य नै हो. तर यति हो कि तपाईँ र म जो ख्रिस्टलाई ग्रहण गरेका छौँ आज भाइ अर्पणले सम्झाउँदै हुनुहुन्थ्यो कि उहाँ हाम्रो ढोकामा ढकढकाउनुहुन्छ हाम्रो हृदयमा अनि हामीले खोल्यौँ भनेदेखि उहाँ आउनुहुन्छ र हामीलाई मद्दत गर्नुहुन्छ अनि कतिचोटि हामी जुन संस्कारबाट जुन संसारबाट जुन सोचबाट आउँछौँ हाम्रो मनमा चाहिँ हामीले परमेश्वरलाई खुसी बनाउने केही गर्नुपर्छ भनेर मेहनत गर्ने खालको सोच आउँछ तर हामीलाई एउटै कुरा परमेश्वरको अनुग्रहले सित्तैमा उहाँकै शक्तिद्वारा पूरा रूपमा हामीलाई बदल्नुहुन्छ. हाम्रो उद्धार हाम्रो मुक्ति हामीलाई बदलिने येशु जस्तो हुने सबै कुरा केवल उहाँले गर्नुहुन्छ र हामीले उहाँतिर फर्कनुपर्छ अनि त्यो नै सुसमाचार हाम्रो लागि एकदमै ठुलो कुरा हो. त्यसकारणले त्रिएक परमेश्वरको बारेमा वास्तवमा हामीले परमेश्वरको बारेमा विचार गर्दाखेरि उहाँ आफैले आफ्नो बारेमा जे प्रकट गर्नुभएको छ त्यस कुरालाई हामीले विश्वास गर्ने र स्वीकार गर्ने बाहेक केही गर्न सक्दैनौँ, किनभने हाम्रो समाजले त केही भ्याउँदैन. तर हामी जो विश्वास गर्छौँ, हामीले उहाँको शक्ति चाहिँ देख्छौँ, हामीले अनुभव गर्छौँ. पवित्र आत्माले भरिएका मान्छेहरू पावलले भन्छ नि अवर्णनीय आनन्द, त्यो अनुभव चाहिँ गर्छौँ, किनभने येशु प्रभु पवित्र आत्माद्वारा तपाईँ र मेरो जीवनमा 24 घन्टा हरेक सेकेन्ड उपस्थिति हुनुहुन्छ. त्यो अनुभव चाहिँ हामीले गर्न सक्छौँ, होइन? त्यस कारणले तर त्योभन्दा बढी हाम्रो समझले भ्याउँदैन. सो उहाँले प्रष्ट भन्नुभएको छ, परमेश्वर एउटै हुनुहुन्छ र यो एक परमेश्वर तीन व्यक्तित्व, त्रिएक परमेश्वरको बारेमा विचार गर्दाखेरि हामीले यही कुराहरू विचार गर्नुपर्छ. येशु पुत्र परमेश्वर हुनुहुन्छ, जुन चाहिँ परमेश्वर पुरै परमेश्वर, होइन? अघि मैले सुरुमै भनेको थिएँ, फिलिपको प्रश्नको उत्तरमा येशु प्रभुले भन्दै गर्दाखेरि जसले मलाई देखेको छ उसले चाहिँ परमेश्वरलाई देखेको छ, चिनेको छ, किनभने परमेश्वर पिता र म एउटै हुँ. त्यो हाम्रो लागि एकदमै बुझ्न गाह्रो कुरा हो, किनभने तर परमेश्वर एउटै हुनुहुन्छ, त्यति कुरा हामीले बाइबलमा जे लेखेको छ त्यही विश्वास हामी गर्छौँ. चौथो पोइन्टमा हामी हेर्दाखेरि तीन पदमा, योहन्नाको सुसमाचार 1:3 येशूले नै सबै कुरा सृष्टि गर्नुभयो, येशूले नै सबै कुरा सृष्टि गर्नुभयो. अनि यहाँ 3 यस्तो लेखिएको छ, 3 सबै थोक उहाँद्वारा बनिएर बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन. भनाएको मतलब देखिने नदेखिने सम्पूर्ण कुरा चाहिँ येशु ख्रिस्टले सृष्टि गर्नुभयो. यो छोटो खण्डमा नै 1-5 नै यत्तिका कुराहरू प्रेरित उनीहरूले प्रकट गर्दछन् ताकि हामीले येशु प्रभु को हुनुहुन्छ भनेर चिन्न सकौँ, उहाँबाट पाउने जीवन पाउन सकौँ, उहाँमा भरोसा गर्न सकौँ, उहाँबाट भरपुरी हुन सकौँ, उहाँबाट बदलिन सकौँ. अनि यो एउटा के भन्ने हाम्रो लागि एकदमै ठुलो प्रमाण हो, होइन? योहन्नाले जुन लेखेका छन् यी परमेश्वरका वचनहरू, त्यसैले येशु प्रभु जो हाम्रो प्रभु हुनुहुन्छ, जसलाई हामीले ठुल्दाई पनि भन्न सक्छौँ, बाइबलमा त्यो लेखा छ, होइन? रोमी, तपाईँले रोमी 8:29 हेर्नुभयो भने सबैभन्दा जेठो भनेर येशु प्रभुलाई, होइन, उहाँको देखा सिकी गर्ने, अनि हामी उहाँका भाइहरूको रूपमा पनि हुन्छौँ, तर उहाँ परमेश्वर नै हुनुहुन्थ्यो, अनि उहाँले नै सबै कुरा सृष्टि गर्नुभयो. अनि उहाँ कति असल र कति प्रेमी हुनुहुन्छ कि तपाईँ र म उहाँबाट बिरानो भएर बस्नु पर्दैन, उहाँको नजिक आउन सक्छौँ, किन हामी पर्फेक्ट भएर हामीले सबै कुरा गल्ती नगरेर उहाँले हामीलाई स्वीकार्यो होइन, उहाँले आफ्नो प्रेमले स्वीकार्नु भयो, उहाँले गरेको इच्छाले, उहाँको प्रेम यति प्रगाढ छ, उहाँले नै भोगेको दुःखले तपाईँ र म उहाँको सम्बन्धमा आउन सक्छौँ. अनि यो त्यही कारणले यो येशु प्रभुको कुरा चाहिँ हाम्रो लागि सुसमाचार हो, होइन? अनि अर्को चाहिँ 5 भनेको चाहिँ येशु नै सबै जीवनको स्रोत हुनुहुन्छ, येशु नै सबै जीवनको स्रोत येशु नै हुनुहुन्छ. अनि तपाईँ र मैले कहिलेकाहीँ सोच्यौँ भनेदेखि वास्तवमा यो जीवन भनेको के हो, अथवा यो कन्सेन्स भन्छ नि, यो चेतना भन्छ नि, यो सोच भनेको के हो? अनि मान्छे वास्तवमा शरीरमा जन्मन्छ संसारमा, अनि उसको चेतना हुन्छ, उसको सोच हुन्छ, उसँग जीवन हुन्छ, ऊ बढ्छ, हुर्कन्छ, गर्छ, सबै जिउँछ, अनि उसले शरीर छोडेर एकचोटि शरीरमा मर्छ, अनि हामीलाई थाहा छ त्यसपछि ऊ कहिले पनि फर्केर आउँदैन. त्यस कारण यो एउटा रहस्य हो, यो जीवन जो तपाईँ र ममा छ. अनि वास्तवमा बाइबलमा यो जीवनको बारेमा धेरै कुराहरू लेखिएको छ, अनि अनन्त जीवन त्यो चाहिँ येशु प्रभुले हामीलाई हाम्रो यो जीवनलाई यसरी बदल्नुहुन्छ कि फेरि त्यो कहिल्यै मर्दैन. हो, यो शरीरको रूपमा हामी छाडेर जान्छौँ, फर्केर यहाँ त आउँदैनौँ.
Okay, I found this on the web for Bogalusa Cupidity Kylie Morgan. Check it out.
I don't know what it said. अहिले कहीँ यो सिरीले समस्या गर्छ, होइन? एनिवे, त्यस कारणले यो एकदमै महत्त्वपूर्ण कुरा, होइन? त्यसैले यो जीवनको स्रोत, जीवनको स्रोत सबै कुरा तपाईँ र मेरो जीवनलाई चाहिने, अनन्त जीवन दिने, शक्ति दिने, जिउने हरेक कुराको स्रोत चाहिँ येशु प्रभु नै हुन्छ. वास्तवमा एउटा प्रश्न आउन सक्छ, यो जीवन कहाँबाट आउँछ? अनि युहन्नाले भन्छन् सबै जीवनको स्रोत चाहिँ येशु नै हुनुहुन्छ. अब छैटौँ कुरा चाहिँ छैटौँ कुरा, येशुको जीवन मानिसको ज्योति हो भनेर चार पदमा हामी देख्छौँ, उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। त्यसकारण त्यो जीवन जो येशुमा छ त्यो चाहिँ मानिसहरूको ज्योति थियो। अनि वास्तवमा ज्योतिको कुरा गर्दा ज्योतिले जे जे जस जस्तो छ सत्यतालाई प्रकट गर्दछ, ज्योतिले सत्यतामा डोर्याउँदछ। ज्योति धेरै वास्तवमा भन्यो भने ज्योति भनेपछि घामको कुरा गरौँ, उज्यालो घामको कुरा गरौँ। अनि ज्योति त्यो घामले चाहिँ न्यानोपना दिन्छ, उज्यालो दिन्छ, शक्ति दिन्छ। अनि हामीलाई एउटा कुरा थाहा छ विज्ञानबाट पनि, घाम छैन भने चाहिँ शक्तिको स्रोत हुँदैन र संसारमा पृथ्वीमा मान्छेहरू जीवित रहन सक्दैन, त्यो कुरो हामीलाई थाहा छ। त्यसकारणले तर त्यो जीवनको स्रोत, त्यो शक्तिको स्रोत, त्यो ज्योति जो मानिसहरूको जीवन हो त्यो चाहिँ येशू प्रभु आफै हुनुहुन्छ भनेर हामी यहाँ हेर्दछौँ। अब सातौँ र अन्तिम पोइन्टमा हामी हेर्दछौँ, येशूले अन्धकारमा ज्योति चम्काउनुहुन्छ। अर्को शब्दमा भन्नुपर्दा अन्धकारमाथि विजय प्राप्त गरेर उहाँले ज्योति स्थापना गर्नुभएको छ। अनि त्यो पाँचौँ पदमा चाहिँ यो कुरा चाहिँ लेखिएको छ, त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। त्यो येशू प्रभु जो ज्योति हुनुहुन्छ त्यो ज्योति चाहिँ मानिसको ज्योति, त्यो ज्योतिमा चाहिँ अन्धकारमा चाहिँ त्यो कुरा चम्किन्छ भनेपछि अब त्यो जस्तो छ त्यस्तै हुन्छ, त्यहाँ सत्यतामा आउँदछ, त्यहाँ जीवनमा आउँदछ, त्यहाँ शक्ति हुँदछ। अनि अन्धकारले कहिले पनि ज्योतिमाथि विजय पाउन सक्दैन, त्यो कुरा हामी यहाँ देख्दछौँ। अनि यो अन्धकार भन्दाखेरि चाहिँ अन्धकारको शक्ति भन्दाखेरि चाहिँ येशू प्रभु जब संसारमा आउनुभयो उहाँले अन्धकारको शक्तिसँग लडेर शैतानको विरुद्धमा पापको जति पनि पापले ल्याउने कुराहरू छ त्यसको बदलामा आफैलाई बलिदान गरेर एक प्रकारले लडेर उहाँले के गर्नुभयो त्यसलाई हराएर विजय प्राप्त गर्नुभयो। त्यसकारण येशू ख्रिस्टको विजयमा तपाईँ र म सहभागी हुन सक्छौँ। क्रिस्चियन जीवन भनेकै येशूको सफलता विजय जीवनमा हामी सम्मिलित हुने। वास्तवमा एफिसी एक अध्याय दुई अध्यायमा यो कुराहरू प्रष्ट लेखेको छ, दुई अध्यायको मा चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ कसरी येशू ख्रिस्टको विजयमा हामी सहभागी हुन सक्छौँ। एफिसीको पुस्तक नै येशूको विजय जीवनमा हामी सहभागी हुने। क्रिस्चियन जीवन भनेको हामीले विजय प्राप्त गर्न सक्दैनौँ तर हामी येशूको विजयमा पार्टिसिपेट गर्छौँ, सहभागी हुन्छौँ। उहाँको विजय जीवन पवित्रात्मक शक्तिद्वारा हामी जिउँदछौँ। त्यसैले युहन्ना एक अध्यायको एकदेखि पाँचसम्मको पदहरूमा युहन्नाले धेरै महत्त्वपूर्ण कुरा यहाँनिर परमेश्वरको महिमाको बारे वर्णन गरेका छन्। वास्तवमा येशू पुरा परमेश्वर हुनुहुन्छ भन्ने सत्य तथ्यको धेरैलाई त्यो कुराले चाहिँ आश्चर्य लाग्छ। विशेष गरी येशूलाई नचिन्ने विश्वास नगर्नेहरूले येशू पनि एउटा मानिस हुनुहुन्थ्यो भनेर, किनभने प्यालेस्टाइनमा जन्मिएर त्यहीँ जिएर त्यहीँ मर्नुभयो भन्ने कुरा ऐतिहासिक रूपमा इतिहासले भनिराखेको छ। तर बाइबलमा हामी प्रमाणित रूपमा देख्छौँ यी चेलाहरू जो येशू प्रभुको अगाडि आफ्नो आँखाले देखेर उहाँसँगै बसेका खाएका र उहाँहरूले प्रमाण दिएर भनेका छन् कि वास्तवमा येशू प्रभुको बारेमा चाहिँ यी कुराहरू सत्य छन् भनिकन, होइन? त्यसकारणले धेरै मान्छेहरूले चाहिँ येशू परमेश्वर हुनुहुन्छ भन्ने कुरा विश्वास चाहिँ गर्न सक्दैन। वास्तवमा क्रिस्चियनहरूले येशूको बारेमा उहाँ केवल मानिस मात्र भन्ने सोच राख्दैनन्, येशूलाई परमेश्वरको रूपमा नचिन्नेहरू त क्रिस्चियनै हुँदैनन्, होइन? तर जसले येशूलाई परमेश्वरको रूपमा चिनेका हुन्छन् उनीहरू नै परमेश्वरमा सम्बन्धमा आउँदछन्। अनि युहन्ना यहाँ प्रष्ट भन्दछन् कि येशू साँच्चिकै पुरा परमेश्वर हुनुहुन्छ र उहाँ मानिसको रूपमा, पुरा मानिसको रूपमा पनि संसारमा आउनुभयो। जसै येशू हाम्रो पापको निम्ति क्रुसमा मर्नुभयो, मतलब हाम्रो हामीले भोग्नुपर्ने दुःख उहाँले भोगेर हामीले मर्नुपर्ने ठाउँमा येशू प्रभु संसारमा त्यसैको लागि आउनुभएको थियो र उहाँ क्रुसमा मर्नुभयो र हाम्रो पापको निम्ति त्यसको दण्ड उहाँले आफ्नै शरीरमा सहेर हाम्रो बदलामा उहाँ मरिदिनु भयो ताकि उहाँले हामीलाई अब ती सबै कुराहरूबाट छुटकारा दिन सक्नुहुन्छ। त्यो नै वास्तवमा तपाईँहरू मेरो लागि एउटा खुसीको सुसमाचार हो, किनभने येशूको धार्मिकता हामी पाएर अब हाम्रो पापहरूमाथि हामी धार्मिकता पाउँछौँ। वास्तवमा परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुहुन्छ, वास्तवमा एउटा व्यक्ति अर्को व्यक्तिको निम्ति यति ठुलो दुःख सहेर मर्ने कुरा भनेको चाहिँ एकदमै अचम्मको कुरा हो, होइन? त्यो चाहिँ अचम्मको कुरा हो। त्यसकारणले येशु प्रभुले यो सबै कुरा तपाईँहरू मेरो लागि गर्नुभयो, अनि जुन चाहिँ हामीले युहन्ना प्रेरित युहन्नाद्वारा युहन्ना एक अध्यायको सुरुकै खण्डमा प्रष्ट रूपमा हामीले प्रमाणित रूपमा देख्दछौँ, येशुले पहिलो विषय येशु परमेश्वर हुनुहुन्छ भन्ने, उहाँ नै परमेश्वर हुनुहुन्छ भन्ने कुराको बारेमा हामीले यति कुराहरू यहाँ हेऱ्यौँ। हामी दोस्रो कुरा हेर्छौँ। दोस्रो कुरा चाहिँ अर्को महत्त्वपूर्ण कुरा छ, दोस्रो थिम, दोस्रो विषय, त्यो चाहिँ येशु चाहिँ, लेट्स सी, दोस्रो विषय चाहिँ, दोस्रो महत्त्वपूर्ण विषय, येशु मानिसको रूपमा संसारमा जन्म लिनुभयो, मानिस भएर आउनुभयो, जुन चाहिँ हामीले युहन्ना एक अध्यायको 14 देख्छौँ। वचन देहधारी हुनुभयो, अथवा येशु प्रभु मानिस, देहधारी भनेको मानिसको शरीर लिएर संसारमा जन्मभयो, जन्म लिनुभयो, अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बिचमा बास गर्नुभयो, अनि उहाँको महिमा चाहिँ पिताको जस्तो थियो, एकमात्र पुत्रको जस्तो थियो, भनेको मतलब उहाँ चाहिँ परमेश्वर जस्तै हुनुहुन्थ्यो भन्ने कुरा। वास्तवमा येशु संसारमा आउनुभएको पनि परमेश्वर पितालाई मानिसहरूको बिचमा संसारमा प्रकट गर्न उहाँ आउनुभएको थियो, अनि त्यो कुरो हामीलाई परमेश्वरको वचनले हामीलाई बताएको छ। येशु उहाँ परमेश्वर हुनुहुन्थ्यो र पनि उहाँले मानिसहरूको निम्ति मानिसको स्वभाव लिएर, तपाईँ र म जस्तै स्वभाव र शरीर लिएर संसारमा आफैलाई मानिसमा सीमित बनाएर संसारमा जन्म लिनुभयो। युहन्नाले तिनवटा यस विषयमा, यो दोस्रो थिममा युहन्नाले तिनवटा कुरा भनेका छन्, अनि ती तिनवटा कुराहरू चाहिँ येशु मानिसको रूपमा प्यालेस्टाइनमा जन्म लिनुभयो, जिउनुभयो र मर्नुभयो, जुन चाहिँ 14 पदमा हामी देख्दछौँ। यो कुरा तिनवटा पोइन्टहरू चाहिँ यहाँनिर युहन्नाले भनेको हामी देख्दछौँ। अनि वास्तवमा ऐतिहासिक रूपमा प्रभु येशु त्यो मानिसको रूपमा संसारमा आएर बसेको कुरा चाहिँ के छ, संसारको मानिसहरूले पनि, इतिहासकारहरूले पनि यो सबै कुरा देखेका थिए। उहाँ मानिस हुनुभएको र एउटा समयमा 2000 वर्ष अगाडि सबै इतिहासकारहरू, संसारिक मान्छेहरूले पनि उहाँलाई देख्यो, उहाँलाई, उहाँको सबै कुरा देख्यो, उहाँ त्यहाँ जन्मिनु भयो, त्यो कुरा सत्य थियो, होइन? त्यो ऐतिहासिक रूपमा सत्य थियो, जुन चाहिँ 14 पदमा हामी देख्दछौँ, अनि उहाँ साँच्ची नै मानिसको रूपमा जन्म लिनु भएको थियो भन्ने कुरा चाहिँ हामी त्यहाँ देख्दछौँ। अनि दोस्रो कुरा चाहिँ हामी यहाँनिर येशु संसारमा आउनुभयो र पनि मानिसहरूले उहाँलाई चिनेन, जुन चाहिँ 10 र 11 पदमा युहन्नाको सुसमाचार 1 अध्यायको हामी त्यसलाई हेर्दछौँ। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूका आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। यो अर्को पोइन्ट यहाँ प्रेरित युहन्नाले उल्लेख गर्दैछ। मानिसहरू, यो एक अध्यायको 10 र 11 यो कुरा लेखेको छ, संसारको मानिसहरूले उहाँलाई चिनेन, भनाइको मतलब उहाँ को हुनुहुन्थ्यो वास्तवमा भनेर चिन्न सकेन, उहाँ को हुनुहुन्थ्यो भनेर चिन्न सकेन। अनि वास्तवमा यहुदीहरू, जो उहाँकै जाति हो, जहाँ उहाँ जन्म लिनुभयो, उनीहरूले त यतिसम्म कि उहाँलाई नचिनेर, नचिनेको मतलब चाहिँ के छ भने उहाँ त परमेश्वर आफै हुनुहुन्थ्यो नि त, त्यो कुरो मानिसहरूले चिन्न सकेन। उहाँ परमेश्वरबाट आउनुभएको उद्धारकर्ता हुनुहुन्थ्यो, त्यो चिन्न सकेन यहुदीहरू। जबकि मसीह, जो परमेश्वरले पठाउनुहुन्छ उद्धारकर्ता, अनि उद्धार गर्नुहुन्छ उहाँले भन्ने कुराको पर्खाइमा बस्नेहरूले उहाँलाई उद्धारकर्ता भनेर चिन्न सकेन, र उहाँलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिने काम गरे। अनि परमेश्वरको कुरा मानिसहरूले बुझ्न सकेन, अनि यो कुरो पनि युहन्ना, प्रेरित युहन्नाले यहाँ प्रष्ट रूपमा लेखेका छन्, होइन? परमेश्वरको रूपमा उनीहरूलाई उहाँलाई मानिसहरूले महिमा पनि दिएनन्। त्यो कुरो उहाँलाई जुन आदर दिनुपर्छ त्यो पनि दिएनन्। अनि वास्तवमा उहाँ आफ्नै जाति यहुदीहरूद्वारा एकदमै दुःखित क्रुसको श्रापित मृत्युद्वारा उहाँको उहाँलाई त्यो क्रुसमा टाँगियो। त्यो कुरा चाहिँ हामी देख्दछौँ। अनि तेस्रो कुरा चाहिँ येशु मानिसको निम्ति परमेश्वरलाई प्रकट गर्न आउनुभयो, जुन चाहिँ 18 पदमा हामी देख्दछौँ एक अध्यायको। परमेश्वरलाई कसैले कहिले देखेको छैन, पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। सो अर्को पोइन्ट चाहिँ के हो भन्दाखेरि, येशु मानिस हुनुभएको चाहिँ तपाईँ र मेरै भाषा बुझेर, तपाईँ र मेरै भाषा बोलेर उहाँ संसारमा आउनुभयो ताकि हामीले परमेश्वरको बारेमा जान्न सकौँ, बुझ्न सकौँ र चिन्न सकौँ, होइन? येशु संसारलाई परमेश्वर प्रकट गर्न आउनुभयो। त्यसकारणले त्यो पनि एउटा महत्त्वपूर्ण कुरा थियो। त्यसैले येशूले मानिसको शरीर लिनुभयो ताकि उहाँ हाम्रो बिचमा रहन सक्नुभयो, होइन? एउटा धेरै पहिला एउटा पास्टरले उदाहरण दिएको मैले कहिले पनि बिर्सिन्न। त्यो चाहिँ एक दिन यो अब अमेरिकाको अलि उत्तरी भागतिर धेरै हिउँ पर्छ, अनि एक दिन चर्च जानलाई बिहान उठेर ठिक्क पर्दाखेरि सबैतिर हिउँ छ, कहीँ बस्ने ठाउँ छैन, एउटा चरा चाहिँ पखेटा फ्यात्राक्क पारेर हिउँमा बस्या छ अनि मर्न लागेको छ। अनि त्यो मान्छेलाई दया लाग्छ, अनि त्यो बच्चा त्यो 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 चरालाई चाहिँ बचाउने विचारले उसले भयङ्कर प्रयास गर्छ, तर नजिकै जान सक्दैन। त्यही भाँचिया पखेटा पनि फाटाक्रा फुटुक गरेर उडेर भागिहाल्छ अर्को ठाउँमा। अनि अन्याय गर्दा नसकेपछि त्यो मान्छेले के भन्छ भने, म पनि चरा हुन पाएको भए, त्यसले मेरो भाषा बुझ्थ्यो र त्यसलाई मैले मद्दत गर्न सक्थेँ, उसलाई मैले हार्म गर्न खोजे त होइन। परमेश्वर तपाईँ र मलाई बचाउनलाई हामी जस्तै भाषा बोल्न सक्ने र हामीले उहाँको भाषा बुझ्न सक्ने, होइन? कति ठुलो प्रेम परमेश्वरले गर्नुभयो कि येशु ख्रीष्ट संसारमा परमेश्वर सर्वशक्तिमानबाट एउटा साधारण मानिसमा सीमित राखेर हामी जस्तै भोक, हामी जस्तै प्यास, हामी जस्तै रोग दुःख सबै, उहाँलाई रोग त लागेन होला तर सबै अरू कुरा उहाँले अनुभव गर्नुभयो, थकाइ उहाँलाई लाग्यो, होइन? त्यस कारणले उहाँ हामी जस्तै मानिस बन्नुभयो। त्यो पनि एउटा परमेश्वरको प्रेमको ठुलो कुरा भनेर हामी बुझ्दछौँ। अब हामी तेस्रो कुरामा जाँदैछौँ। तेस्रो कुरा जुन चाहिँ युहन्नाको सुसमाचार एक अध्यायको 12 र 13 छ, त्यो चाहिँ महत्त्वपूर्णै कुरा हो। तिनटै कुरा महत्त्वपूर्ण छ। तेस्रो थिम भनौँ न, हाम्रो मुक्तिदाता अथवा हि इज द अथर अफ आवर सेल्भेसन, हामीलाई मुक्ति दिने दाता, उहाँबाट मात्रै मुक्ति आउन सक्छ। येशूले युहन्नाको सुसमाचार 14:6 किटेर भन्नुभएको छ, बाटो सत्य र जीवन म हुँ, म बाहेक कोहीद्वारा पिता कहाँ जानु सक्दैन। अनि यहाँनिर प्रेरित युहन्नाले एकदमै पहिलाकै खण्डमा युहन्ना 1:12 हामी कसरी मुक्ति पाउँछौँ भन्ने कुरा प्रष्ट पारेको छौँ। वास्तवमा यस खण्डको मुख्य कुरा नै वास्तवमा यो 12 पद र 13 पद एकदमै महत्त्वपूर्ण छ। येशू संसारमा मानिस बसेर बनेर आउनुभयो, हाम्रै भाषा हाम्रै जस्तै सोच स्वभाव लिएर आउनुभयो ताकि उहाँद्वारा हामीले उद्धार पाउन सकोस्, मुक्ति पाउन सकोस्, उहाँको धार्मिकतामा हामी बाँच्न सकौँ। अनि फेरि पापबाट टुटेको परमेश्वरसँगको सम्बन्धमा हामी फेरि पुनर्स्थापना हुन सकौँ। अनि मानिसहरूले परमेश्वरको विरुद्ध आदमदेखि नै पाप गरेका र उनीहरू परमेश्वरबाट टाढा भएका, होइन? तपाईँ र म पनि पापको कारणले परमेश्वरको सम्बन्धमा थिएनौँ, र येशू प्रभु संसारमा किन आउनुभयो, फेरि हामीलाई पिताको सम्बन्धमा ल्याउनलाई। वास्तवमा यो कुरा पावलले 2 कोरिन्थी 5:17-19 21 प्रष्ट त्यहाँ लेखेको छ। परमेश्वरले येशु प्रभुद्वारा हामीलाई आफैसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो, अनि त्यहाँ लेखेको छ कसरी पापै नजान्नु हुनेलाई येशु प्रभुलाई उहाँले पाप बनाउनु भयो हाम्रो लागि ताकि हामी परमेश्वरको मिलापमा आउन सकौँ, होइन? अनि हामी परमेश्वरको मिलापमा सङ्गतिमा सम्बन्धमा आउने कुराले अब हामी अरूलाई पनि उहाँको मिलापमा ल्याउन सक्छौँ भनेर त्यहाँनिर लेखिएको छ। त्यस कारणले मुक्ति दिने चाहिँ येशू हुनुहुन्छ। अनि वास्तवमा क्रिस्चियन जीवन, क्रिस्चियन विश्वास भनेको चाहिँ कुनै धर्मकर्म, कुनै रीतिरिवाज भन्दा पनि यो सम्बन्धको कुरा हो, रिलेसनसिप। यो कुरालाई हामीले जहिले पनि विचार गर्नुपर्छ। त्यस कारणले येशू ख्रिस्ट संसारमा आउनुभयो उहाँकाहरूलाई फेरि पिताको सम्बन्धमा जोड्नलाई, सङ्गतिमा। त्यस कारणले हामी कुनै पर्फेक्ट भएर, हामीमा सबै कुरा राम्रो भएर, जस्तो अन्य धर्महरूमा चाहिँ के छ भनेदेखि तीर्थ व्रत जाँदा जाँदा कहिलेकाहीँ क्रिस्चियनहरूले नि फास्टिङ गर्नु गलत छैन है, फेरि तपाईँले गलत नलिनुहोस्, तर तपाईँ र मैले आफैलाई एकदमै राम्रो बनाउन कोसिस गरेर हामी परमेश्वरको सम्बन्धमा आउने होइन। हामी त येशू प्रभुको सित्तैको अनुग्रहमा, केवल उहाँमा भरोसा गरेर हामी सम्बन्धमा आउँछौँ। येशूले तपाईँ र मलाई परमेश्वरको सम्बन्धमा ल्याउनुहुन्छ। अनि क्रिस्चियन जीवन भनेको चाहिँ परमेश्वरको सम्बन्धमा दिनदिनै सङ्गति गरेर बढ्ने जीवन हो। अनि त्यही सम्बन्धको कारणले पनि हामी एकअर्कामा सम्बन्ध गर्न सक्छौँ। त्यसैले क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरूको सम्बन्ध भनेको चाहिँ साधारण अरू जस्तो सम्बन्ध हुँदैन। हामी एकअर्कालाई प्रेम गर्छौँ, हामी एकअर्कालाई प्रार्थना गर्छौँ, एकअर्काको भलाइ रोज्छौँ, एकअर्काको निम्ति महसुस गर्छौँ। हामी एकले अर्कालाई परमेश्वरमा प्रगाढ प्रेम गर्छौँ, किनभनेदेखि यो सम्बन्ध, हाम्रो परमेश्वरसँगको सम्बन्ध जो प्रभु येशूबाट आउँछ, त्यसैको उपज हो। अनि वास्तवमा यो सम्बन्धको कुरा गर्दाखेरि तीन किसिमको सम्बन्ध भन्छ। पहिलो सम्बन्ध परमेश्वरसँग भर्टिकल, त्यो सम्बन्धले मात्रै हामी एकअर्कासँग होराइजन्टल, अनि परमेश्वरकै सम्बन्धले मात्रै तपाईँ र म हाम्रो आफ्नै बारेमा पनि सही सोच्नलाई, सही विचार गर्नलाई, सही कुरा गर्नलाई सक्छौँ। नत्र हाम्रो आफ्नै विवेकले आफैलाई पनि के फाइदा के बेफाइदा हामी बुझ्न सक्दैनौँ। त्यस कारणले यो परमेश्वरले चाहिँ हामीलाई उद्धार दिनुहुन्छ र सम्बन्धमा ल्याउनुहुन्छ, होइन। अनि युहन्ना 1:12 लेखेको कुरा म तपाईँलाई पढ्छु। जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई सन्तान, परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। यो सन्तान भनेको चाहिँ छोराछोरी, अर्को अनुवादमा चाहिँ जन्म लिएको कुरा पनि छ। अब यहाँ 13 पढ्यो भनेदेखि चाहिँ जन्मिएको कुरा छँदैछ। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, कुनै मान्छेको इच्छाद्वारा होइन भनाइको मतलब यो तिनवटा पोइन्ट जो नेगेटिभ कुरो रूपमा राखेको छ, यो शारीरिक र मान्छेको इच्छा भनेको चाहिँ जस्तो अब हामी रगतद्वारा भनेको चाहिँ ब्लड लाइन भन्छ, होइन, मेरो छोराहरू मबाट आयो, म मेरो बुवाबाट आयो, यो ब्लड लाइन भयो। अथवा कसैले योजना बनाएर इच्छा गरेर, तपाईँहरू मेरो योजनाले होइन हामी जन्मिने परमेश्वरको राज्यमा, यो त पिता परमेश्वरबाट जन्मिने, परमेश्वरको आत्माबाट। कति ठुलो कुरा, तपाईँ र म परमेश्वरको सम्बन्धमा आएको चाहिँ परमेश्वरले नै चुन्नु भएको, उहाँकै दया र अनुग्रह प्रेममा, उहाँकै बलिदानमा, अनि येशू ख्रिस्टमा विश्वास र ग्रहण गरेर हामी जन्मन्छौँ, हामी परमेश्वरको छोराछोरी हुन्छौँ। अनि यो खण्डमा युहन्नाले एकदमै महत्त्वपूर्ण कुरा, हामी कसरी परमेश्वरबाट नयाँ जीवन पाउँछौँ, जो परमेश्वर अथवा येशू प्रभुको बारेमा जुन कुराहरू हामी सिक्छौँ, अनि एकदमै महत्त्वपूर्ण कुरा चाहिँ के छ भनेदेखि, उहाँ जो हुनुहुन्छ यसरी उहाँ हाम्रो उद्धारको एउटा दाता हुनुहुन्छ, उद्धारकर्ता हुनुहुन्छ। उहाँद्वारा मात्रै हामीले उद्धार पाउँछौँ। वास्तवमा यो प्रतिज्ञा हामी प्रत्येकको लागि, होइन, तपाईँ र म यहाँ सुनिरहेको लागि मात्रै पनि होइन, मेरो परिवारहरू, मेरो इष्टमित्रहरू, मेरो साथीहरू, अरू सबै मानिसहरू संसारको सबैको लागि यो प्रतिज्ञा हो। र उनीहरूले सुसमाचार सुन्ने मौका पायो भने र येशूलाई ग्रहण गर्यो भने सबै परमेश्वरको सम्बन्धमा आउन सक्छन्, किनभने येशूले सबैको लागि बलिदान भएर यो बाटो खोल्नु भएको छ। हामी येशूलाई हाम्रो जीवनमा विश्वास गर्छौँ भनेदेखि हामी परमेश्वरको छोराछोरी बन्दछौँ। वास्तवमा अन्य धर्मकर्महरूमा चाहिँ स्वर्ग जाने कुराको बारेमा अझै के गर्दा 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 यो चाहिँ पुग्यो कि निश्चय कहिले पनि छैन, होइन, नपुग्छ कि यसरी धर्म गरेर नहुन्छ कि, तर तपाईँ र मेरो लागि यो केही जरुरी छैन। प्रभुले एकदम ढुक्कै भन्नुहुन्छ कि येशूलाई विश्वास गरेर, ग्रहण गरेर तपाईँ र मलाई उहाँले अनन्त जीवन दिनुहुन्छ। यो कुरो प्रेरित युहन्नाले क्लियर रूपमा यहाँ लेखेका छन्। तपाईँ र मेरो असल कामद्वारा होइन, येशूले गरेको कामद्वारा। यो जहिले पनि हामीले भुल्नु हुँदैन। अनुग्रहबाट विश्वासद्वारा हामीले उद्धार पाउँछौँ अनि त्यो हाम्रो काम होइन। एफिसी 2:8-9 पदमा पावलले प्रष्ट भन्छन्, वास्तवमा यो परमेश्वरले होइन। अनि यहाँनिर हामी युहन्नाले यति धेरै कुराहरू येशूको बारेमा भनेर कसरी उहाँले हामीलाई परमेश्वरको सम्बन्धमा ल्याउनुहुन्छ, हामी यो परमेश्वरको छोराछोरीको हक भन्ने कुराले नै सिधै त्यो परमेश्वरसँगको पारिवारिक सम्बन्धको कुरा ल्याउँदछ। तपाईँ कुनै परिवारमा जन्मिनु भयो भने त्योभन्दा मुख्य सम्बन्धको लागि अर्को कुरा हुँदैन। जुन परिवारमा जन्मियो सबै कुरा त्यो व्यक्तिको अधिकारमा आउँछ। तपाईँ र म येशू प्रभुलाई ग्रहण गरेर विश्वास गरेर जो परमेश्वरमा जन्मिन्छौँ, हामी परमेश्वरको परिवारमा उहाँको आशिषको लागि, उहाँको सबै कुराको लागि भागीदार हुन्छौँ। अनि यो कुरो बाइबलमा प्रष्ट हामी देख्दछौँ। अनि त्यही कुराको आशामा तपाईँ र म जिउन सक्दछौँ। अनि अरू संसारको मान्छेहरू जस्तै आशा गर्दा गर्दै तर उनीहरूको धर्म कर्म पुगेन कि, अनि त्यस कारणले अझै पनि उनीहरूले के गर्छन्। मलाई थाहा छ, यो मान्छे मर्यो भने अथवा केही कुरा भयो भनेदेखि उनीहरूले विभिन्न किसिमको पूजा गर्छ। अनि आजकल चाहिँ रुपियाँ हाल्नुपर्ने क्या, यो कुराको लागि एउटा रुपियाँ, यो कुराको लागि अर्को रुपियाँ, होइन। तपाईँले देख्नु भएको छै छैन, विशेष गरी यो श्राद्ध गरे बेलातिर मरिसकेका बाबुआमाको लागि विभिन्न किसिमको विषयलाई त्यो पुरेतले चाहिँ रुपियाँ हाल्न लाउँछ। अनि आशा के छ भनेदेखि त्यो मरिसकेका मान्छेको आत्माले चाहिँ उद्धार पाओस्, संसारले त्यो सिकाउँछ। अनि त्यो जो मान्छे गरिरहेछ बाबुआमाको लागि उसकै लागि के पनि थाहा छैन। तर यहाँ छ परमेश्वरको वचन, जो परमेश्वरबाटै आइराख्या छ, जो परमेश्वर मानिस भएर आउनु भएको छ, जसले आफैलाई बलिदान गर्नुभएको छ, अनि उहाँमा विश्वास गरेर अहिले नै हामी बाइबलमा अर्को ठाउँहरूमा प्रशस्त ती पदहरू छन् जसले चाहिँ हामी येशूमा उद्धार पाएको कुराको निश्चयता पवित्र आत्माले अहिले नै हाम्रो हृदयमा छाप लगाउनुहुन्छ र हामी उहाँका हौँ भन्ने कुराको निश्चयता हामी पाउँदछौँ। कति ठुलो परमेश्वरको प्रेमको यो सन्देश छ। हामी तुरुन्तै परमेश्वरको परिवारमा सम्मिलित हुन्छौँ जब हामीले येशूलाई विश्वास गर्छौँ। हामीलाई तुरुन्तै परमेश्वरले अनन्त जीवन दिनुहुन्छ। हामी तुरुन्तै येशूको स्वरूपमा रूपान्तरण हुन्छौँ, परिवर्तन हुन्छ, ट्रान्सफर्म हुन्छौँ। अनि त्यसैले हामी परमेश्वरलाई यति ठुलो अनुग्रह, यति ठुलो उहाँको प्रेमको लागि हामी धन्यवाद दिन सक्छौँ। वास्तवमा येशूको क्रुसको मृत्युद्वारा हाम्रो निम्ति यति ठुलो महान अवसर परमेश्वरले बनाइराख्नु भएको छ, हाम्रो लागि उद्धारको ढोका खोल्नु भएको छ। अनि हामी विश्वास गरेर त्यो सबै कुराको अनुभवमा, त्यो आशिषको भागीदार हुन सक्दछौँ। अनि येशू प्रभुको उत्पत्ति के अरे प्रकाश 3:20 पदको कुरा हामीले जहिले पनि याद गर्न सक्छौँ। वास्तवमा मैले विश्वास गर्नु अगाडि घरिघरि मलाई त्यो पद मेरो हृदयमा आएको मलाई याद छ। 42 वर्ष अगाडि मैले यस्तो याद गरेँ कि म येशूलाई इन्कार गरिराखेको, तर उहाँ चाहिँ पर्खिराखेर ढोका ढकढकाइराखेको। अनि म जब त्यो कुरालाई मैले भित्र महसुस गरेँ, मलाई एक प्रकारले भित्रैदेखि भावुक भएर एकदम भकानिएर रुनु मन लाग्यो, किनभने कति ठुलो प्रेम परमेश्वरले गर्नुभएको। मलाई यो सबै किसिमको शङ्काबाट, चिन्ताबाट, बोझबाट, फिक्रीबाट एकदम आनन्दको उपस्थितिमा ल्याउनलाई परमेश्वरले यतिदेखि कोसिस गर्नुभएको छ, तर म चाहिँ इन्कार गरिराखेको छु। त्यसैले परमेश्वरले तपाईँ र मेरो लागि यति ठुलो काम गर्नुभएको छ कि हामी परमेश्वर पिताको सम्बन्धमा आउँछौँ र उहाँको छोराछोरीको हक पाएर अनि हामी निरन्तर परमेश्वरको उपस्थितिमा रहन्छौँ। अनि जो अनन्त जीवन जो आउँछ, फेरि एउटा पोइन्ट के छ भनेदेखि, फेरि अघि सुरुमा मैले भनेको जस्तै विभिन्न धर्महरूले चाहिँ सिकाइराखेको हुन्छ, अझै पुगेन कि, अझै यो गर्नुपर्छ कि। अनि कहिलेकाहीँ हामी त्यही धर्मबाट आएको भएर कहिलेकाहीँ कोही कोही क्रिस्चियनहरू चाहिँ चिन्ता गरेको देख्छु म, क्या तपाईँ र मेरो पर्फेक्ट भएको, तपाईँ र म शुद्ध भएको, राम्रो भएको कारणले कहिले पनि उद्धार होइन नि, यो त परमेश्वरबाट हो नि त। हामीले चिन्तै गर्नुपर्ने, कुनै दिन हाम्रो मिस्टेक पनि हुन्छ, गल्ती पनि हुन्छ, हामीलाई परीक्षामा पनि पर्छौँ, तर परमेश्वर क्षमा गर्ने परमेश्वर हुनुहुन्छ, परमेश्वर पर्खिराख्नुहुन्छ, हामीलाई बदल्न मौका दिइराख्नुहुन्छ। कति बाइबलमा त्यसको उदाहरणहरू हामी देख्छौँ, येशु प्रभुले उहाँको चेलाहरूसँग कसरी डिल गर्नुभएको थियो, ती चेलाहरूले कतिचोटि धोका दिएको छ र पनि उहाँले प्रेम गर्नुभयो, अनि उनीहरू कसरी येशु प्रभुमा पछि गएर सम्बन्धमा आए र उनीहरू आफ्नो जीवन पनि अर्पण गर्न तयार भए। तपाईँ र मलाई परमेश्वरले यति ठुलो आशिष दिन चाहनुहुन्छ। त्यस कारणले परमेश्वरले हाम्रो सबै असफलताको लागि क्षमा दिनुहुन्छ, यो कुरामा निश्चय हुनुपर्छ। हामीले गरेका मिस्टेकहरू हामीले सम्झिराख्नु जरुरी छैन, प्रभुको लागि थाहा छ, प्रभुलाई त पहिल्यै थाहा छ, संसारको सृष्टिभन्दा पहिल्यै थाहा छ, तपाईँ र मलाई त्यो बेलामै छानिसक्नु भएको छ, अनि हामीले त्यो प्रभुको वचनमा सब पक्रेर उहाँमा हामी धन्यवादी हुन सक्छौँ। उहाँले दिएको अनन्त जीवन वास्तवमा सदाको लागि छ, त्यसैले हामी हाम्रो वरिपरिका साथी, इष्टमित्र, छिमेकी जसको लागि पनि होस् प्रार्थना गरेर उहाँको यति ठुलो उद्धारको सुसमाचार हामीले सुनाउने प्रयास गर्नुपर्छ। हामीले कसरी उहाँमा जीवन पाउँछौँ भनेर हामीले जसरी बुझेर हाम्रो आफ्नो निम्ति अनुभव गरेका छौँ, अरूको निम्ति हामी प्रार्थना गर्न सक्छौँ। अनि यो खण्डमा प्रेरित युहन्नाले प्रष्ट रूपमा यी सबै कुराहरू लेखेका छन्, वर्णन गरेका छन्, ताकि हामीले बुझौँ र हामी अरूको लागि गवाही बन्न सकौँ, अनि येशूले उहाँ को हुनुहुन्छ भन्ने बारेमा अझै सातवटा आई एम भन्ने जो भन्नुभएको छ, अनि त्यसको बारेमा हामी पछि हेर्नेछौँ है। अनि आजलाई मलाई यहाँ म यहीँ राख्न चाहन्छु, अनि अलिकति सोच्नुहोस् जे सुन्नुभएको छ येशूको बारेमा। वास्तवमा तपाईँ र मेरो समाज कहिलेकाहीँ कमजोर छ, हामी छिटै चिन्ता गर्छौँ, तर परमेश्वर यति ठुलो प्रेमी हुनुहुन्छ, उहाँलाई थाहा छ, उहाँले मात्रै हामीलाई बचाउन सक्नुहुन्छ, उहाँ मात्रै हाम्रो उत्साह दिने हुनुहुन्छ, उहाँ हाम्रो प्रभु हुनुहुन्छ। बाइबलमा धेरै कुरा त्यसको बारेमा लेखिएको छ कि परमेश्वरले हाम्रो हामीलाई कति वास्ता गर्नुहुन्छ, त्यस कारण हामी उहाँको लागि धन्यवादी हुन सक्छौँ, उहाँलाई महिमा दिन सक्छौँ। परमेश्वर साँच्ची नै असल परमेश्वर हुनुहुन्छ। परमेश्वरले हामी हरेकलाई आशिष दिउन्। म यहीँ राख्न चाहन्छु।